أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على الرسول الصحرين محبوب رب المشرقين المغربين جد الحسن والحسين ابو القاسم محمد وعلى اهل بيته الطيبين الطاهرين المعصومين المظلومين بسم اللہ الرحمن الرحیم خالہ مجنون کربلا حسین ابن علی حل من ناصر ینصرنا صلاۃ مجھ سے کہا گیا کہ مسجد سے پہلے تھوڑا ریکویسٹ کروں آپ کو پلیز آگے آ جائیے کہ بعد میں آنے والا کوئی تھوڑا پرابلم نہیں ہوگا ایک صلوات پڑھے محمد والے محمد باوالے والے صلوات پڑھیں گے اللہ نے حسین مظلوم امام کے یہ سینگ کے اوپر یہ امام بارگاہ اللہ خانے کی تیسری مسجد مختار نامے کے بعد میں ان مجالس میں جناب مختار ابن ابو عبیدہ صحابی کہ جس نے ریوولٹ کیا تھا کربلا کے بعد جس نے امام حسین کے خون کا بدلہ لیا تھا جس نے قاتلان حسین کو قتل کیا تھا اس کے حالات ان مجالس میں آ رہے ہیں اور مختار اس ہستی کا نام کل میں نے کہا کہ ہر امام نے ان کو ریکارڈ کیا ہر معصوم نے ان کو سلام کیا چوتھے امام نے پانچویں امام نے چھٹے امام سے جب پوچھا گیا اس لیے کہ جناب مختار کے بارے میں کئی روایتیں بعض ہمارے علماء بھی ان کو یہ کہتے ہیں کہ امام چوتھے امام اس لیے کہ مختار کے زمانے میں چوتھے امام کا پیریڈ ہے اور چوتھے امام راضی نہیں تھے بعض یہ بھی ایک فکر ہے ہمارے پاس یہ بھی ایک سکول آف تھاٹ ہے کہ بعض ہمارے لوگ شیعہ لوگ بھی یہ کہتے ہیں کہ مختار سے امام راضی نہیں تھے یہ سب غلط ہے سید نور اللہ شوستری شہید ثالث نے کنفرم کیا ان کی بڑی معتبر کتاب ہے اور شہید ثالث کوئی معمولی ہستی کا نام نہیں تھا بہت بڑا مرد ہمارا مرجع گزرا اپنے دور کا اور ان کی اتنی بڑی سیکریفائز ہے شہید ہوئے ہو انہوں نے بھی اپنی کتاب میں لکھا مرزا حسین نوری نے لکھا علامہ مجلسی نے لکھا کہ مختار سے ہر امام راضی تھا اس لیے کہ مختار اس پرسنالٹی کا نام کل میں نے جیسے کہا کہ چوتھے امام کہتے ہیں کہ ان مختار نے ہمارے دلوں کو سکون پہنچایا اتنا بڑا آدمی تھا لیکن وہ اگر کوئی آپ مجھے پتا ہے کہ یہاں بھی مجھ سے کہا گیا تھا لاسٹ ایئر کہ مختار سے امام راضی نہیں تھا لیکن یہ لیک آف نالج ہے جو بھی یہ کمپلین کرتا ہے ان کو میں کتابوں کے ریفرنسز دے رہا ہوں آتھرس کے ریفرنسز دے رہا ہوں دے کین گو اینڈ ریڈ دے کین چیک شہید نور اللہ سستی شہید ثالث جو موسٹ آتھینٹک پرسن بولیں گے ان کی کتاب از موسٹ آتھینٹک بک ان آور شیعہ لٹریچر انہوں نے کنفرم کیا ہے کہ مختار ایک معمولی ہستی کا نام نہیں تھا مختار وہ آدمی وہ شہید ہے کہ جس نے چن چن کے قاتلان حسین سے بدلا لیا اگر مختار اس وقت ریوولٹ نہیں کرتا تو شمر بھی زندہ رہتا عمر سعد بھی زندہ رہتا ابن زیاد بھی زندہ یہ اتنے بڑے بڑے ظالموں تھے انشاءاللہ جب یہ دو تین دن میں بات آئیں گی تو میں بتاؤں گا کہ انہوں نے کیسے ریونج لیا اور کیسے اس ظالموں کو باسیل جہنم کیا امام چوتھے امام کا کل ایک ہی جملہ میں ریپیٹ کر رہا ہوں کہ آج جو ہم نبی کی عید کرتے ہیں نا نو ربیع الاول کو وہ بیکاز ہم مختار کرتے ہیں مختار کی وجہ سے ہم کرتے ہیں ہم کیوں کرتے ہیں وہ نبی کی ورنہ تو یہ غم تو پورا سال چلے 365 ڈیز چلے اسے ہر دن عاشورہ ہے ہر زمین کربلا ہے ٹھیک ہے ہم جو نبی کی عید کرتے ہیں وہ اس لیے کرتے ہیں کہ چوتھے امام اس دن مسکرائے تھے انہوں نے اسمائل نہیں تھی خوش ہوئے تھے جب عمر سعد کا سر آیا تھا تو امام راہوش ہوا اس لیے ہم کو عید کرتے ہیں. اسی لیے اس عید کا نام عید زہرا ہے, شہزادی کونین کے نام سے وہ عید ہے. تو ہم یہ سوچ کے سننا ہے کہ مختار نے معصومین کے دل کو سکون پہنچایا اس وہ شخص کا نام. اور مولا علی کی سینگ, اللہ کے رسول کی سینگ پہلی ہجری میں مختار پیدا ہوئے, مدینہ جب رسول اللہ آئے 6 یا 7 ہجری کا واقعہ ہے. مولا علی اپنے اصحاب کے ساتھ جا رہے مدینہ میں, جس میں سلمان فارسی ہے, ابو ذر غفاری ہے, میسر میں تمار ہے, ان کے ساتھ مولا گھر سے کہیں جا رہے. تو دیکھا چھوٹے چھوٹے بچے کھیل رہے جب اپنے, مولا گئے جا کے ان بچوں میں گولڈن ہیئر کا بچہ تھا سنہرے بال تھے اس کے, اس بچے کو گود اٹھا دیا, گود اٹھا کے پیار کیا, سر پہ ہاتھ پھیرا, سر پہ ہاتھ پھیر کے رونے لگے, آنکھوں میں آنسو آ رہے, پیار کیا, بچے کو چھوڑا آگے بڑھا. تو سلمان نے پوچھا کہ مولا 10-12 بچے تھے, آپ نے صرف اس بچے کو کیوں اٹھایا؟ تو بولے یہ آگے چل کے میرے حسین کے خاطروں سے بدلا دے. مولا علی نے کب پریڈکٹ کیا؟ 4 ہجری, جب مختار 4-5 سال کے تھے. اللہ کا رسول نے اسی انداز سے جناب مختار کو پیار کیا, پیار کر کے بولا یہ میرے حسین کے خاطروں سے بدلا دے. تو یہ سب سینگ معصومین کی ہر کتاب میں ملے گی کہ مختار نے خاتنان حسین سے بدلا لے کر اہل بیت کے دل کو سکون پہنچایا. تو کبھی بھی اگر آپ تک کوئی بات آئے مختار نامے کے بعد کہ یہ کوئی بولے آپ کو کہ مختار سے تو امام راضی نہیں تھے, تو وہ جو بھی بول رہا ہے نا وہ لیک آف نالج ہے, ان کو نالج نہیں. آپ کتابوں کے میں ریفرنسز دے رہا ہوں, اور آپ جا کر دیکھیں کہ سید سب سے بڑا آتھینٹک بک جو ہے سید نور اللہ شوستری کی ہے. نور اللہ شوستری انڈیا میں دفن ہے, آگرہ میں آپ جانتے ہیں, از موسٹ ریسپیکٹڈ مولانا آپ بول سکتے ہیں ہمارے علماء میں. اس کے بعد علامہ مجلسی, علامہ مجلسی نے سر مختار کے بارے میں لکھا. تو مختار کے بارے میں کبھی بھی کوئی غلط خیال ذہن میں مت لائیں کہ مختار نے جو کیا غلط کیا, اس لیے کہ مختار کے بارے میں یہ مشہور ہے کہ وہ حکومت کے خاطر انہوں نے کیا. مختار کے بارے میں یہ مشہور ہے کہ وہ آگے یا فیوچر کے بارے میں بتاتے تھے. فیوچر کے بارے میں کوئی بتاتا ہے تو وہ حرام ہے نا, کہ کل یہ ہونے والا ہے تم کو, اور پھر جیسا آپ ہارسکوپ کر دیکھتے ہیں سٹارز کا علم ہے یہ علم ہے, تو اسی طرح لوگ فیوچر کے بارے میں بتاتے ہیں کہ ٹمارو واٹس گوئنگ ٹو ہیپن, وہ بولتے ہیں تو لوگ کیا کرتے ہیں ایسے لوگوں کے پیچھے بہت جاتے ہیں, مرد زیادہ نہیں جاتے, لڑکیاں عورتیں زیادہ جاتی ہیں. تو بہرحال جو ہے یہ حرام ہے. کہاں جس کو بولتے ہیں نجیب بلاغا, وہ مولا کا خطبہ ہے, مولا کا سرمن ہے نجیب بلاغا, مولا نے کنڈیم کیا ہے کہ تم فیوچر کے بارے میں تم کچھ نہیں بول سکتے. اس لیے کہ اگر تم بولنے لگے کہ فیوچر کے بارے میں تو وہ بندہ تمہارے پاس آئے گا خدا کو چھوڑ دے گا, یہ حرام ہے. فیوچر کا علم یا خدا کو ہے علم غیب, جس کو آپ بولتے ہیں علم غیب. قرآن بول رہا ہے کہ اللہ بولا وہ میرے پاس ہے یا اس کے پاس ہے جس کو میں نے چن دیا منتخب کیا. معصومین کے علاوہ فیوچر کا علم کسی کے پاس نہیں, سٹارز کا علم کسی کے پاس نہیں. ٹھیک ہے دعاؤں کے ذریعے کبھی کوئی بات ہو جاتی ہے, لیکن اس پہ یقین وہ نہیں کرنا ہے, فیوچر کا علم نہیں ہے. تو مختار کے بارے میں یہ مشہور ہے کہ وہ آگے کی باتیں کرتا. اب میں آج کے واقعات میں آئندہ آپ کو وہ کیسا پریڈکٹ کرتے تھے وہ نہیں کرتے تھے. مثال کے طور پر مولا علی نے کسی کے تھرو مختار کو کہا کہ مختار سے یہ واقعہ ہوگا, تو مختار بولے کہ کل یہ ہونے والا ہے, تو لوگ بولنے لگے ارے یہ تو فیوچر کا علم بول رہا ہے, یہ تو اپنے یہ تو کہاں ہے. مختار ویسا نہیں تھا, مختار کو مولا کی سینگز پہ وہ بولتا تھا. آج ان شاء اللہ واقعات میں آئے گا تو آپ کو بتاؤں گا ایسا بات پڑے محمد والے بہت ہی اسٹرانگ شیعہ اسٹرنگ شیعہ تھا, لیکن سوال یہ پیدا ہوتا ہے کہ جب واقعہ کربلا ہوا تو مختار کہاں تھا؟ واقعہ کربلا میں مختار کہاں تھا؟ مختار حمین ابن زیاد, میثم تمار اور جناب جرار, یہ جتنے تھے جناب حانی, یہ جتنے تھے نا ان لوگوں کو ابن زیاد نے اریسٹ کر لیا تھا. کل جو میں نے آپ کو پرزن کے بارے میں کہا, وہ جیل کے بارے میں, وہ جو ایکس شیپ کی تھی, آج میں کتاب میں دیکھ رہا تھا 50 فیٹ انڈر گراؤنڈ ہے وہ, 50 فیٹ یا 50 میٹر, 50 میٹر انڈر گراؤنڈ انہوں نے وہ پرزن بنایا کہ جہاں پہ ہوا کا کوئی تصور ہی نہیں تھا, بالکل اتنی آتا تھا کہ بندہ آکسیجن لے لے بس, اس کے علاوہ کچھ نہیں, نہ رات کا پتہ چلتا نہ دن کا پتہ چلتا. 50 میٹر اندر بنایا تھا انہوں نے. یہ جیل صرف کس لیے بنائی تھی؟ یہ جو ہے صرف مولوانا علی محمد شیعہ نے اعتراض کرا کے. تو کوفے کے جتنے شیعہ تھے جو کربلا میں امام حسین کا ساتھ نہیں دیے, جو کربلا میں امام حسین کے ساتھ لڑے نہیں, وہ سب اس جیل میں تھے. واقعی کربلا کے وقت پورے جیسے سلیمان ابن قضائی सुलेमान इब्ने खताई 93 इयर्स का आदमी था, ऐसा मोमिन जो रसूल का साहबी, मौलानी का साहबी और फिर इमाम मासूमी का साहबी, 93 इयर्स, वो 93 इयर्स के बंदे को इस जालिम ने उस अंडरग्राउंड प्रिजन में भेज दिया था। तो 4500 बार जो हुआ है, तो मैं 5900 शिया ने अली उसके अंदर थे। उसके बाद जब वाम बच जाता था तो एक आप सुनते के पता नहीं यहाँ है ही हमारे गल्फ में अगर कोई वहां की हुकूमत जो है किसी से नाराज हो जाए जबरदस्त तरीके से तो क्या करते हैं, हेलीकॉप्टर से उठाते उस बंदे को और ले जाते डेजर्ट में, अब अपनी इंडियन लैंग्वेज में से जिसे आप काला पानी कहें, जेल, ऐसी जेल के जहां से बंदा वापस आ ही नहीं सकता। गल्फ में आज भी होता है कि हुकूमत के खिलाफ बात करता तो उनको छोड़े। इब्ने ज़ियाद ने एक और ऐसी जेल बनाई थी कि जहां पे ये काला पानी के नाम से मशहूर है तारीख में, उठाया शिया ने अली को और हेलीकॉप्टर तो उस वक्त नहीं होता था, तो रातों रात यानी रात में अंधेरे में मौला के चाहने वालों को लेकर आगे वहां छोड़ दिया। वहां जो डेजर्ट में छोड़ा वो बंदा पानी प्यास धूप सर्दी उसे हलाक हो गया, ऐसी जेल भी थी। तो पूरे कूफे के जितने, अच्छा इब्ने ज़ियाद का जो बाप था ज़ियाद वो मौला अली के साथ रहता था, तो उसको पता था कि कितने शिया है कितने मौला के चाहने वाले। ज़ियाद आप देखिए ज़ियाद वो जालिम है कि ज़ियारत आशूरा में ख़यामत तक लानत है इसके ऊपर, लानत लानत क्या है, आले ज़ियादत आले मरवाना आले बुसुफियान आले ज़ियाद आले मरवाना इला यौमिल क़यामा, इन्हें ख़यामत तक इनकी नसब पे लानत है। ज़ियाद इब्ने ज़ियाद ये पूरी नसब इस पे, तो मजाक नहीं है ये, बहुत क्यों अल्लाह ने किसी पे इतनी लानत नहीं की जिस पर तीन तीन पे लानत है, आले अबू सुफियान या अबू सुफियान फैमिली, यज़ीद माविया फैमिली और जो है मरवान की फैमिली, मरवान का जिक्र आएगा कि वो कैसा जालिम था, और ज़ियाद का नहीं। ज़ियाद के जमाने में यह है कि इब्ने ज़ियाद का बाप, उसको पता था कौन कौन कूफे में शिया है, डेढ़ लाख देखिए आज का पॉपुलेशन मिलियंस में है तो कोई फर्क नहीं पड़ता, लेकिन आज भी अगर 100,000 एक लाख आदमी को कोई मार दे तो एक दुनिया में हंगामा मच जाएगा कि एक लाख आदमी को, एक लाख आदमी मर गया, 100-200 मरते हैं पेपर में, इतनी बड़ी बड़ी न्यूज आ जाती है, एक लाख आदमी। उस जमाने का पॉपुलेशन देखें कितना कम पॉपुलेशन था, उतने पॉपुलेशन में आते ये भी नहीं है कि सिर्फ मर्दों को मारा, औरतों को भी मारता है, बच्चों को भी मारता है, लड़कियों को भी मारता है, लड़कों को भी मारता है, 150,000 इसके बारे में है, एक लाख 1.5 लाख शिया ने अली को खत्म करता है 1.5 लाख। उसके बाद जब इसका वो रिवायत का जुमला है कि 5 या 10 शिया मौला के बच गए थे, इन्होंने ख्वाब में देखा, उसमें से एक ने ख्वाब में ये देखा कि आसमान से हमारी आई और हमारी जब आई तो अंदर से आवाज आई कि घबराओ मत, अब तुम्हारी जिंदगी है। इन्होंने कहा ये रात ख्वाब में देख रहा हूं, मुझे कल सुबह में मरना है, इसके लोग आएंगे मुझे कत्ल करेंगे, लेकिन सुबह उठने के बाद ख्वाब की बशारत हुई कि उनको पता चला कि ज़ियाद ने पोस्टपोन कर दिया है आज इनके कत्ल को, और वो महल में वापस चला गया। क्यों गया महल में वापस? आप देखिए अल्लाह का अज़ाब, उसके हथेली पर एक ब्लैक कलर का स्पॉट हुआ, वो स्पॉट बढ़ता गया, बढ़ते बढ़ते उसका पूरा जिस्म काला हो गया और उसी में वो हलाक हो गया, एक अजीब बीमारी उसको शुरू हो गई। तो ये लोग उसमें बचे थे, तो उन्होंने आके बताया कि ये हैशर हुआ था 1.5 लाख आदमी का इब्ने ज़ियाद के बाप ने मारा। तो बात यहां चली थी कि ज़ियाद इब्ने ज़ियाद दोनों इन्होंने चुन चुन के जुल्म किया, चुन चुन के जुल्म किया। कल बात यहां तक पहुंची कि जिंदान में वो प्रिजन में शिया ने हजरत करा पहुंच गए, जिसमें जनाब मुख्तार है, निसम तमार है, कुमैल इब्ने ज़ियाद है, जनाब हानी इब्ने उरवा, जो बड़े बड़े शिया थे, ये लोग वहां पहुंचे। इधर क्या हुआ, ऊपर गर्मियों का जमाना था, समर था, मस्जिद के अंदर एक मौलिम एक टीचर बच्चों को तालीम दे रहा था, स्टूडेंट्स को, गर्मी का जमाना ओपन उसमें झाड़ के नीचे बैठ के तालीम दे रहा, उसको प्यास लगी मौलिम को बहुत जोर से, उसने कहा कि मुझे प्यास लगी, तो एक स्टूडेंट उठा, उठ के जाके ग्लास ऑफ वाटर ला के दिया, इस बंदे ने पानी पी के कहा गर्मी है, उसने कहा कि खुदा लानत करे खातिलाने हुसैन पर, जब प्यास ठंडक पहुंची तो उसने कहा वो मौलिम, मौलिम समझे टीचर, टीचर ने कहा कि आज तो मैं पानी पी चुका लेकिन खुदा लानत करे खातिलाने हुसैन पर, ये कहना था 10-12 स्टूडेंट वहां बैठे हुए थे, उनमें से एक स्टूडेंट खड़ा हुआ, अच्छा स्टूडेंट की एज क्या है 10-12 साल 15 साल के बच्चे, और ये मौलिम की एज क्या है 70 ईयर, ये क्या पढ़ाता था कुरान पढ़ाता था, तालीम देता था। एक लड़का स्टूडेंट खड़ा, उसने खड़े रहकर क्या कि तुमने क्या कहा, तुमने डायरेक्ट मेरे बाप पे लानत की। इसने ये किसका बेटा था, सनान का बेटा। सनान वो जालिम है कि जिसने करबला में अजीब जुम के बाद मैं मताहत के उसमें आया तो मैं बताऊंगा। सनान इब्ने हिस्सा इतना बड़ा जालिम, इतना उसका बेटा सोचने का तुमने मुझ पर मेरे बाप पे लानत की। अब ये मौले जिसका नाम आमिर है, आमिर हमदानी था, आमिर चौका, अच्छा आमिर कूफे का बड़ा रेस्पेक्टेड टीचर, मतलब पूरे लोग कई इसके स्टूडेंट थे, कई लोग इसके पास पढ़े हुए थे, तो पूरा कूफा इसको बड़ी रेस्पेक्ट करता था। इसे कि ये टीच करता था, बच्चे उनके पढ़ते थे तो बहुत काफी रेस्पेक्ट थी। ये चौका इसे कि इब्न जाद का जमाना है और ये अपने मजहब को छुपाए हुए हैं तखिये में, ये नहीं बताते कि मैं शिया हूं, अपने मजहब को छुपाए हुए। इन्होंने कहा कि नहीं मैंने नहीं कहा, उसने कहा नहीं तुमने कहा, तुमने मेरे बाप पे लानत की, तुमने इब्ने ज़ियाद हाकिम पे लानत की, उसके बाद इस मलून ने कहा कि तुमने यजीद पे लानत की, ये तुम्हारी लानत खातिलान हुसैन पे लानत जो तुमने कहा था ये पूरा सीक्वेंस है, और तुमने तुम कूफे में रहकर मेरे बाप पे लानत करते हो। इन्होंने समझाने की कोशिश, ये समझ गए कि अब हालात खराब हो गए थे। सलाह पढ़े मोहम्मद वाले बाबा ने बल आज ये समझ गए कि हालात खराब। इन्होंने कहा कि नहीं मैंने नहीं कहा, इन्होंने काफी कन्विंस करने की बच्चे को कोशिश की। देखिए बच्चों की फिक्र, 12-14 साल का बच्चा, कन्विंस करने की कोशिश की, बट टाइमिंग वो कन्विंस हुआ, क्लास खत्म हुई, ये अपने घर चले गए। ये लड़का देखिए जालिम का बेटा जालिम होता है, जालिम का बेटा हमेशा जालिम। इसीलिए बच्चों को रिस्क है हलाल खेला कि वो लोग उनके जहन में कभी जुल्म नहीं है। अच्छा मैं यहाँ एक बात रोक के आपको एक अलग मुक्तानामा, मैं एक बात एक मैसेज देना चाहता हूँ। ये किसका बेटा था, सनान का बेटा था, जो खातिले हुसैन है, खातिले अबुल फजल, करबला का जालिम तरीन जो है मासूमीन का जुल्म करने वाला। लेकिन उसको भी फिक्र थी कि अपने बच्चों को तालीम दे दीन की। मैं क्या कह रहा हूं, दुश्मन अहले बैत खातिले इमाम हुसैन, लेकिन वह भी अपने बच्चों से इग्नोर नहीं था। उसने भी अपने ये नहीं कह रही मैं क्या करूं, उसको तो इस्लाम ही नहीं था ना, उसके बाद खातिले हुसैन उसके बाद इस्लाम होगा नहीं, लेकिन उसके बावजूद उसको यह फिक्र थी कि मैं अपने बच्चों को दीन की तालीम दो। तो दीन की तालीम दुश्मन भी चाहता है कि बच्चों को जाहिल नहीं रखे, दीन के बारे में बताए। तो प्लीज ये टोटल मैसेज है उन लेडीज के लिए जो मेरी आवाज सुन रही, उन माओ के लिए कि जिनकी गोदों में बच्चे, प्लीज अपने बच्चों को इग्नोर मत करो। दीनी तालीम लाजिम है, कुरान का ठिकाना, हलाल और हराम का ठिकाना इतना जरूरी है, इतना जरूरी है। कम से कम ये देखो कि दुश्मन अपने बच्चों को बढ़ा रहा है तो हमको क्या हुआ। ये वो सिफत है कि जो सबसे ज्यादा मासूम को पसंद है। मौलाली से पूछा गया, आप मौला का एक जुमला सुने, मौलाली से पूछा गया कि मौला सबसे ज्यादा आपको कहां आता है मजा बैठने में, आपको बैठने में कहां मजा आता है। तो मौला के साथ जो असाब थे उन लोगों ने कहा, एक ने कहा कि मैं मस्जिद नबवी में जब बैठता हूं तो मैं बहुत एंजॉय करता हूं, आई रियली रिलैक्स। एक ने कहा मैं खाने काबा में जब जाता हूं ना तो काबे के सामने बैठ के मैं बहुत रिलैक्स होता हूं। दूसरे ने कहा मैं बैतुल मुकद्दस में जब बैठता हूं तो वहां बड़ा मजा आता है। मौलाली से पूछा मौला आप कहां रिलैक्स होते हैं, आपको कहां अच्छा लगता है। तो इमाम ने कहा कि जब कूड़े, इमाम से जुमले गार्बेज गार्बेज कूड़ा, कूड़े के ऊपर अगर कोई मौलिम कोई टीचर बच्चों को पढ़ाए ना वहां बैठने में मजा आता। दीनी तालीम दीनी टीचिंग ऑफ इस्लाम इज मस्ट। प्लीज हम अपने बच्चों को इग्नोर नहीं करें, कम अज कम इस मुख्तारनामे के इस वाक्य से एक मैसेज दें कि दुश्मन बच्चों को पढ़ा रहा है, हमारा ऐसा नहीं करना कि बड़ा बच्चा सीख लेगा। तो स्पेशल टाइम मेरी रिजवी की टॉपिक ही ये है, इंशाल्लाह वहां डिटेल में जाऊंगा। तो बारा ये लड़का सनान का तालीम का बेटा तालीम ही होगा। इसने जब क्लास खत्म हुई ये सीधा घर नहीं गया, इधर जो 3 बजे क्लास खत्म हुई, माँ बाप इंतजार करें 3 रुपीज का लड़का आ जाएगा या 3:30 तक लड़का आ जाएगा जो उसका शेड्यूल टाइम था, ये नहीं गया। ये क्या किया, क्लास से निकल के थोड़ा सा ओपन स्पेस पर चल गया, डेजर्ट टाइप जाके अपने कपड़ों को फाड़ा, 14-15 साल का लड़का है, अपने कपड़े को फाड़ता है जो भी ड्रेस पहना हुआ था, अपने जिस्म पे गर्द डालता है, अपने आप को थोड़ा सा जख्मी करता है चेहरे पर, लेट होता है 3:30 बजे, मिसाल के तौर पर 3:30 को उसको पहुंचना है स्केड्यूल में, वो जा रहा है घर को 4:30 के बाद, 5 o'clock गेट से। माँ बाप पूरे परेशान, ये क्या हुआ तुमको, देर से क्यों है, ये हालत कैसी हो गई। उसने कहा कि आप बैठे हुए हैं, जब हमारा मुअल्लिम जो है, जब उसको पता चला कि मैं आपका बेटा, सनान से कहता है मैं आपका बेटा हूँ, तो इसने लानत पड़ी है और ये कहा है कि खातिला ने हुसैन पे लानत हो, और जब मैंने इसे रोका तो उसने मुझे मारा। हम जब ये सुना तो हंगामा मच गया, इसके सनान जालिम तरी सीधा इब्ने ज़ियाद के पास, इब्ने ज़ियाद के पास आगे कहने लगा, इब्ने ज़ियाद तेरी हुकूमत में हमने 13 साथ दिया, तेरी हुकूमत में मेरे बेटे का हशर देख क्या हुआ। उसको रोका तो रोकने का नतीजा ये हो तो मुझे मारता है, बेटा बोलता है मुझे मारता है, मेरे कपड़ों को फाड़ता है, मेरे ऊपर घर डालता है, मुझे जख्मी करता है। इब्ने ज़ियाद ने फौरन भेज के कहा इसको अरेस्ट करके ले जाओ। आमिर हमदानी दरबार में 70 साल में बूढ़ा आदमी आए, आए थे ने कहा तू मेरी हुकूमत में मुझ पे लानत करता है और तूने बच्चे का यह, उन्होंने कहा मैंने नहीं किया, मैंने कुछ नहीं किया। उसने कहा नहीं तुमने किया, ये प्रूफ है। सनान ने कहा तूने किया, हुआ क्या, इनको अरेस्ट करके रस्सियों के पास के उसी खैरखाने में ऊपर से धकला गया। दोस्तों आप इमेजिन करें, मैं वही तो कहता हूँ ना कि इट्स वेरी इजी टू लिसन, वेरी इजी टू लिसन, बहुत आसान है। या एयर कंडीशन में बैठ कर हम बड़े आराम से मुख्तारनामा सुन रहे हैं, जस्ट इमेजिन करो 70 ईयर्स का आदमी 50 मीटर्स के खैरखाने से ऊपर से धक्का मार के नीचे भेजता। जब ये हम आमिर हमदानी नीचे पहुंचे तो नीचे इतना लोडेड था वो जिंदान, इतना लोडेड था कि किसी के ऊपर, किसी के हाथ पे पैर पड़ रहा है तो किसी के पेट पे पैर। और जब उस पर जुल्म हो रहा, अच्छा तो पूरे जितने उसके अंदर है उनका क्राइम क्या है, क्या क्राइम है, सिर्फ दिल में अली की मोहब्बत है, दिल में हुसैन की मोहब्बत, उनका क्राइम ये है, अब कुछ नहीं। वो लोग चोर नहीं थे, वो लोग धोखेबाज नहीं थे, सिर्फ वो एक चीज कह रहे थे कि हम अली से मोहब्बत करते, ये उसके अंदर है। हमें हम हमें रमदानी एक एक से बचता 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 लोगों ने कहा, इसने कहा कि मैं माफी चाहता हूँ, आई एम सॉरी, मुझे नहीं, अंधेरा इतना है, मुझे नहीं मालूम मेरा पैर काम पड़ रहा है। पर आहिस्ता 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 लाल जो दीवार थी ना वहां तक पहुंचे, वहां पहुंचे आमिर हमदानी ने अपने पैर को आगे किया, आगे किया तो किसी की जंजीर टकराई, जंजीरें टकराई, जैसी जंजीर टकराई तो उस कैदी ने कहा कि कौन है, तो आमिर ने कहा कि तू कौन है। आमिर की आवाज को उस कैदी ने पहचान लिया, कहा आमिर हमदानी है, जिसने कहा कि हाँ मैं आमिर हूं, तुम कौन हो। इनकी आवाज को उसने पहचाना, कहा कि तुम मुख्तार इब्ने अबू उबैदा सखवी हो। मुख्तार ने कहा आमिर तुम भी यहां आ गए, तो कहा कि हाँ मुख्तार तुम यहीं पर हो। कई दिन हो गए, कई साल हो गए, एक दूसरे से किसी को पता नहीं कि कौन कहां है क्या, ये तो हालत थी। आप इमेजिन करें, खुदा ना खासा अगर हमारे साथ हो, पता ही नहीं कौन कहा है, वहां जा रहे हैं तो पता चल रहा है ये भी है, ये भी है, ये भी है, ये। जैसी आमिर आए, मुख्तार और आमिर के अंधेरे में मुलाकात, चेहरे की मुलाकात नहीं हो रही, मुख्तार जंजीरों में है, आमिर वैसी है। मुख्तार ने कहा आमिर तुम भी आ गए यहाँ, तो उसने आमिर ने कहा कि हाँ, तो पूछा मुख्तार ने कि क्या हुआ, तो उसने उन्होंने वाकया सुनाया। जब वाकया सुनाया तो उसके बाद मुख्तार की बात सुनी, मुख्तार ने आमिर रोने लगा कि अब मेरे बच्चों का क्या होगा, मेरी बेटियों का क्या होगा। तो मुख्तार ने कहा आमिर तुमको यहाँ भेजा गया इसलिए कि तुम्हारी वजह से मैं रिहा होऊंगा, तुम्हारी वजह से तुमको तो भेजा गया, मैं तो तुम्हारा इंतजार कर रहा था कि तुम आओगे और तुम वजह बनोगे, रीजन बनोगे मेरी रिहाई के। ये आज देखिए अल्लाह मुसब्बुल अज़्वाब है, इब्ने ज़ियाद दुनिया वाले एक प्लानिंग कर रहे हैं, अल्लाह एक प्लानिंग कर रहे हैं। समझे, हम एक प्लान करते हैं कि हम ये करेंगे ये करेंगे, उसकी प्लानिंग सबसे बड़ी, हमारी प्लानिंग फेल हो सकती, उसकी प्लानिंग फेल नहीं होती, हम प्लान कर रहे हैं। आमिर पहुंचा इतने क्या समझे, जैसी आमिर पहुंचा मुख्तार ने कहा अरे आमिर मैं इंतजार कर रहा था तुम्हारा कि तुम आओगे, तुम रीजन बनोगे मेरे रिहाई का। आमिर ने कहा तुम, मैं रीजन बनूंगा, मेरी रिहाई होगी, तो कहा हाँ तुम्हारी रिहाई होगी। आमिर ने कहा मुख्तार तुम फ्यूचर की बातें करने लगे, फ्यूचर के बारे में बोलने लगे, कल की बात तुमको आज मालूम होगी। तो मुख्तार ने कहा नहीं मुझे नहीं मालूम, ये इल्म मीसा में तमाम ने मुझे दिया, मीसा को मौला ने दिया, मौला ने कहा था मीसा को कि मीसा ये वाकयात होंगे। आप तुम्हारे मीसा में तमाम कैसा बात करते थे मौला से? मौला के दरवाजे पे गए जब मौला की खिलाफत थी, मौला कोफे में थे, नौक करके क्या कैसे सलाम करते थे? सलाम करके नौक करते थे, नौक करके बोलते थे कि 19वीं रमजान को जिसकी दाढ़ी खून से रंगीन होगी उस पे मेरा सलाम। आप देखिए सलाम कैसा हो रहा है। आगे की बात तो मुख्तार मौला पलट के मुख्तार को मिसम को बोलते थे कि दरख्त पे फांसी जो मेरी मोहब्बत में दी जाएगी तुझ पर मेरा सलाम। तो मौला मीसम तम्मार को जो बातें बताए थे मीसम ने मुख्तार को बताई। मुख्तार ने आज जब आमिर से कहा कि आमिर तुम रिहा की मेरा रीजन बनोगे, तो उसने कहा कि तू फ्यूचर की बात करता, मैं नहीं कर रहा, मीसम ने मुझे बताया कि ये हालात होने वाले। उसके बाद आमिर ने कहा कि कैसा होगा, तो कहा तुम, मुख्तार ने कहा तुम एक चीज का मुझसे वादा करो, एक चीज का प्रॉमिस करो कि जब तुम रिहा होगे तो तुम से जो मैं रिक्वेस्ट करूं वो तुम्हें तुमको करना है। एक चीज याद है, तुम रीजन हो, तुम वजह बनोगे। यहां तक तो अल्लाह ने पहुंचा दिया, अब वही अल्लाह तुमको यहां से बाहर निकालेगा। अब उस पर आमिर ने कहा कि मुख्तार ये वो जिंदान है, ये वो खैरखाना, ये वो जेल है कि जहां जो आता है वो जिंदा वापस नहीं जाता, यहां से उसकी डेड बॉडी भी, कल मैंने बताया तो रिपीट नहीं कर, मरता भी यही है, यही सड़ जाता है, यहां से कोई बाहर नहीं जाता, तुम कैसी बात कर रहे हो? तो मुख्तार ने कहा कि तुम घबराओ मत, उसने कहा है जो सिद्दीक अकबर है, वो मौला अली के, मौला अली ने कहा कि मैं तुम रीजन बनोगे, तुम घबराओ मत, अली ने कहा, मेरे मौला ने कहा। तो आमिर से मुख्तार ने कहा लेकिन एक प्रॉमिस करो कि जो मैं मांगू तुमसे तुमको ये काम मेरे लिए करना है, मेरे लिए एक पेन, पेन तो जमाने में जैसा भी था, कलम और दावत लिखा हुआ और एक कागज मेरे लिए भेजना है। इंक उस जमाने में तो पेन बॉल पेन नहीं होते थे, लकड़ी के पेन होते थे, इंक पेन और एक पेपर, तुम बाहर जाकर अंदर भेज। आप देखिए कितना डिफिकल्ट है, कितना डिफिकल्ट है कि अंदर भेज। तो आमिर ने कहा जब भी मैं रिहा होगा जरूर भेजूंगा। ये गुफ्तगू जारी थी, कुछ घंटे गुजरे, ऊपर का दरवाजा खुला तो नीचे थोड़ी रोशनी आई, तो मुख्तार ने कहा आमिर मुबारक को तुम्हारी रिहाई का हुक्म आ गया। तो आमिर ने कहा अच्छा, ऊपर से आवाज आई कि हाँ मेरे हमदानी कौन है? इसने कहा कि मैं हूं। कहा इतने ज्यादा तुझे रिहा किया? अच्छा रिहा करता हुआ ये वहां आकर रिहा होना, वहां के लिए होना बहुत बड़ा मिराकल था। इतने ज्यादा इसको जेल में नीचे भेज के आमिर हमदानी को अपने महल में वापस गया। जब महल में वापस गया तो इतने ज्यादा की एक बेटी थी, उसको वो बहुत चाहता था, इतने ज्यादा खुदा लानत कर बहुत चाहता। घर में जब अपने महल में वापस गया तो देखा उसकी बेटी आई हुई, शादीशुदा बेटी बाप के पास आई हुई। तो इस जालिम ने कहा कि बेटी तू कैसा आ गई, ये तो तेरा वक्त नहीं आने का। तो बेटी ने कहा कि बाबा मैं अपनी जबान में बोलूं कि बाबा मैं एक आपसे वादा लेने आई हूं, एक ख्वाहिश करने आई हूं, आप मुझे प्रॉमिस करें कि मैं आपसे वादा करेंगे जो मैं मांगूंगी आप देंगे। तो इतने दर से क्या क्या हुआ क्या? तो कहा नहीं मैं आप मुझे पहले प्रॉमिस करें फिर मैं बोलता हूं। उसने कहा नहीं पहले बताओ। उसने कहा नहीं, बेटी को बहुत चाहता। बेटी ने कहा बाबा आपको प्रॉमिस करना है कि मैं जो मांगूंगी आप नहीं नहीं बोलेंगे, एक ही चीज में मांगू, एंड यू नो कि मैं ज्यादा आपसे नहीं मांगू। तो इधर ने कहा ठीक है बोलो। तो वो उसके ख्याल साहब ख्याल में नहीं था कि ये मांगने क्या वाली। उसने कहा ठीक है बोलो, मैं वादा करता हूं तुम्हारे से तुम बोलोगे मैं सुनूंगा। उसने कहा बाबा मैं एक कैदी की रिहाई के लिए आई हूं आपके पास। तो इसके चेहरे का रंग बदल गया। इसने कहा कि कौन कैदी? तो कहा कुफे का वो मौलवी, कुफे का वो टीचर। तो कहा उसके लिए तू आई? उसने कहा कि उसकी बेटी ने कहा कि आपकी फौज ने आपके लोगों ने गलत उस पर एलिगेशन लगा के उसको कैद किया। इसने कहा नो, गलत एलिगेशन नहीं लगा, उसने लानत की, उसने उस बच्चे को मारा। तो इसने कहा कि नहीं एलिगेशन गलत है, वो ऐसा नहीं है। तो कहा इसने पूछा तू कैसे आ गई उसके लिए, तेरे से उसका क्या रिश्ता है? तो कहा मेरी जो बेटी है, मेरी बेटी इसकी बेटी की दोस्त है उस मौलवी की, तो मेरी बेटी के पास वो उसकी बेटी आई और वो रो रही है, एंड दे आर वेरी क्लोज फ्रेंड। तो मेरी बेटी ने वादा किया कि मैं अपनी माँ को बोल के सिफारिश करूंगी, बाबा अगर मेरी बेटी खाना नहीं खा रही मैं भी खाना नहीं खाऊंगी अगर आप उसको रिलीज नहीं करेंगे। से मैं वादा कर रही हूँ, आप मैं बाप से कह रही हूँ कि मैं अगर आपने उसको रिलीज नहीं किया तो मैं आज से खाना पीना छोड़ दूंगी। बेटी ने बाप से कहा, इसने ने फौरन खत लिखा। आप देखिए अजबाब बनना खत लिखा, खत क्या लिखा, ऑर्डर किया कि उस मोलिम को छोड़ दो। जैसे ऊपर का दरवाजा खुला, मुख्ताने का मुबारक आ गया आपका रिलीज का लेटर। आमिर को यकीन नहीं आया, दो दिन के अंदर ऊपर से पुकारा, आमिर चलने लगे ऊपर। तो मुख्तार जंजीरों में जकड़े हुए थे, खरीब होके बोले कि आमिर मेरा वादा है ना तुमसे, प्लीज ये एक मिशन है मौला अली का इमाम हुसैन का, तुमको मालूम मेरा मिशन क्या है कि मैं काफिला ने हुसैन से बदला लूंगा, मेरे लिए एक पेन एक इंक और एक पेपर दूर दे। आमिर ने कहा ठीक है मैं कर दूंगा। ये ऊपर गया, ऊपर जाने पर दोस्तों जब आमिर ने पूरी हवा देखी, समा देखा, चीखे मार के रोने लगा, चीखे मार के रोने लगा। रोते हुए कहा कि आज हम मैं इतने आराम से ऊपर हूं लेकिन नीचे मेरे भाई लोग कैसा, अंधेरा है। दूसरी चीज, दो दिन सिर्फ आमिर अंदर था, रिवायत नहीं कि जब दो दिन के बाद ऊपर आया और उसने रोशनी देखी, ब्राइटनेस को देखा, सूरज को देखा, तो कुछ घंटों तक आंख खोल नहीं सका तकलीफ से। अब अंदाजा लगाओ जो नीचे है उनका क्या शोर, चीखे मार कर रोने लगा होगा कि मैं खुली फिजा में हूं, फ्रेश एयर में हूं और नीचे मेरे भाई मर रहे मर रहे, रोता हुआ घर चल गया। अब आमिर के जहन में एक ही चीज है कि मेरा मिशन है, अब तक जो कुछ मैंने किया, अब तक मैंने अपने शियाइज्म को, अपने रिलीजन को, अपने मजहब को मैंने छुपाया था, तकिए में रखा था, और अब मेरा नीचे के हालात देख कर आ गए, नीचे के सब तमाम हालात देख के आए। अब उन्होंने कहा कि अब मेरा मिशन है कि आई हैव टू डू समथिंग, आई हैव टू डू फॉर मुख्तार। अब उनके जहन में एक ही बात है कि मुझे मुख्तार तक इंक पेपर और पेन भेजना है, लेकिन भेजना जैसा नीचे इतनी सिक्योरिटी के इंसान इमेजिन नहीं करता। अगर वो बता दे कि मैं भेजना चाहूं तो उसको खत्म कर देते हैं, सिक्योरिटी का इतनी टाइट सिक्योरिटी का इंतजाम। आप मैं बात आपको यहां रोक के बता दूं, 1400 साल पहले जो सिक्योरिटी थी ना, वैसी सिक्योरिटी सद्दाम की भी थी। आपको मालूम इराक में सद्दाम के एरा में क्या था कि बाप बेटी से मजहब छुपाता था। बिलीव मी, हम तो कुवैत में रहते थे उस जमाने में, तो बिल्कुल कुवैत इराक तो मिला हुआ है हमारे कुवैत बॉर्डर से, नजफ अशरफ 6 घंटे का रास्ता है गाड़ी में से, जस्ट 6 आवर, इतना करीब है नासिया बदला एंड देन नजफ, 6 to 8 आवर बॉर्डर, कुवैत बॉर्डर से नजफ अशरफ। अगर आप फजर में निकले तो मगरिब आप नजफ अशरफ में पढ़ सकते हैं, 10-12 घंटे में पहुंच जाते हैं, इतना नजदीक है। तो हालत ये थी कि सद्दाम के वो 30 ईयर जालिम के रूल की कि वहां के इराकी बेटी बाप से अपना मतलब छुपा रही, बाप बेटी से छुपा रहा, बाप बेटे से नहीं अपने दिल की बात करता, बेटा बाप से नहीं करता, इतना इसलिए कि पता नहीं कौन सद्दाम का आदमी है कि किस तरह से अगर किसी सद्दाम को पता चला उसके इतना वो स्टेप बना के रखा था। उसने ऐसी सिक्योरिटी थी कि आप इमेजिन करें, छोटी छुपा मैं एक बात या रोक के आपको सिर्फ समझाना चाह रहा हूं तो ये समझिएगा तो आपको वहां के हालात उस वक्त के हालात मालूम होंगे। सद्दाम एक दिन स्कूल आया एक मदरसे में, आपको पता है किंग से इसका चक्कर रहता है कि कोई भी स्कूल चले गए, कोई भी हॉस्पिटल चले गए इंप्रेस करने के लिए, पूरे टीवी पे आ गए कि सद्दाम ने स्कूल को विजिट किया और हॉस्पिटल को विजिट किया, ऑर्फेंस हाउसेस को विजिट किया। स्कूल जाता है, स्कूल जाके छोटे से बच्चे को गोद में उठाता है, गोद में उठा के प्यार करता है, तो दुनिया का भाषाओं का तरीका प्यार करता है, प्यार करके अरबी में उससे पूछने लगा डू यू नो मी, तुम जानते हो मुझे, वो मासूम बच्चा है 6-7 साल का। बोलेगा यस माजा तुम बच्चा, तुम खाए, तुम यहां के प्रेसिडेंट हो। तो कहा अच्छा तुमको कैसे थे, तुमने कैसे थे, तो कहा टीवी से हम देखते, तो तुम अकेले बैठ के देखते, सर आप ये पूछने का था तुम अकेले बैठ के देखते, चले कहा नहीं मेरे माँ बाप हम लोग सब बैठे, तो तुम्हारा बाप क्या कहता है मुझे देखे, तो बच्चे ने थूका, चूंकि ना मेरे बाप ऐसा करता है, बच्चे क्या मासूम बच्चा है, मेरे बाप झूठता है। तो कहा अच्छा उस वक्त पूछे इब्ने ज़ियाद की नस्ल है, सर पे प्यार व्यार करा, उसके पूरी सिक्योरिटी है उसके साथ, कहा जा मालूम तो करो कौन है, स्कूल से 1 मिनट में मालूम हो जाता है कौन सी फैमिली है कहां रहता है। दूसरे दिन हुकूमत के लोगों ने आकर पूरी फैमिली को उठा दिया, घर को ग्राउंड लेवल पर जीरो लेवल पर कर दिया, पूरा खानदान खत्म हो गया। ये क्यों किया, एक आदमी को जनाब हानि का वाकया याद करे, मैंने क्या कहा دہشت کو، اگر حکومت کو دہشت پھیلانا ہے نا سٹی میں شہر میں، تو ابن زیاد یزید معاویہ ابو سفیان کی نسل کیا کرتی تھی کہ ایک کو ایسا ظلم سے شہید کرو، اتنا ظلم کرو ایک فیملی کے اوپر کہ پورے شہر میں جو ہے ہنگامہ مچ جائے، ڈر آ جائے کہ یار اگر اب ان کے ساتھ وہ ہوا ہم بھی ریوارڈ کریں کہ ہمارے ساتھ بھی وہی ہوگا. جس کربلا میں گلف وار کے بعد اس نے بامبنگ کروا کے وہاں کے ایک بہت بڑے جو کلیم بٹا تھے امام حسین کے روزے کے، جو سب سے بڑا سینئر جو کلیم بٹا تھا جن کے پاس چابی رہتی تھی، وہاں صاحب وہاں ابن علی ان کو اولڈ سینئر آدمی تھے 70-75 ایئرز، ان کو ہینگ کر دیا تھا کربلا مولانا مسجد میں کربلا کے وقت 81-91 کی گلف وار کے بعد، جب کربلا والوں نے ریوولٹ کیا امام حسین کے روزے میں جناب کے روزے میں بامبنگ کروا دیا تھا. تو اتنا ذرا ایک آواز کہیں سے اٹھی اس کا ایسا کرش کرو، ایسا زیرو کر دو کہ پورے شہر میں ہنگامہ مچے کہ کوئی پھر ہمت نہیں کرے. اس طرح کی یہ کرتا ہوں ابن زیاد نے اتنا سیکیورٹی کا سسٹم کہ اب یہ عامر سوچنے لگا کہ میں پین پیپر اور انک بھیجوں گا کیسے، یہ تو سب سے زیادہ امپاسبل. لیکن پھر وہی کہ ایک چیز ہمیشہ ہی مختار نامہ عام لوگ جیسا پڑھتے میں ویسا نہیں پڑھتا، میں ویسے ہی جیسے میں پڑھنا چاہتا ہوں کہ مختار کی لائف ہم اپنی لائف میں امپلیمنٹ کریں. وہ فائدہ ہے ایک اسٹوری سننا نہیں ہے، اسٹوری سننا کتاب پڑھ لیں آپ جا کے اس میں رکھا ہوا ہے پڑھ لیں جا کے، میں تو اسٹوری سنانا نہیں ہے، مجھے میسج دینا ایک ممبر کا حق کو ادا کرنا. ایک چیز یاد رکھے انسان اگر اچھی فکر کرے پلان کرے کہ میں یہ کام نیک کام ہے کروں گا، آپ سمجھتے ہیں کہ امپاسبل ہے، امپاسبل ہے. لیکن امپاسبل دنیا والوں کے لیے، اس کے لیے نہیں. آپ کا کیا کام ہے؟ آپ بولے یار اتنا بڑا کام کیسے کر سکتا ہوں، یہ تو امپاسبل ہے، میں کر ہی نہیں سکتا. یہ کبھی بھی مت سوچو. اچھے کام کے لیے سوچتے رہو، اس سے دعا کرو، انہیں ویوز کو بنائے گا، راستوں کو بنائے گا. آپ بولے کہ امپاسبل ہے، لڑکی بولے امپاسبل ہے پردہ کرنا، میں کر ہی نہیں سکتی بامبے میں. نہیں، نیت کرو، ایمان کی مدد کرے. اب عامر سوچنے لگا کہ میں پہنچاؤں کیسے. اس کے ذہن میں خیال آیا کہ اس جیل کا، اس پرزن کا جو کوتوال تھا، جو انچارج تھا، انچارج آف دا پرزن ہوتا ہے، جو مین آدمی ہوتا ہے جو پرزن کا جیل کا انچارج، اس جیسے ہر لوگ عربی میں کوتوال کو کوتوال کا خیال ہے، وہ ابن علی اس کا نام. یہ مولین، یہ عامر حمدانی، اس کے ذہن میں خیال آیا کہ بیسٹ پرسن جو ہے وہ مین آدمی ہے جس کے بعد چابی ہے پورے جیل کی. لیکن یہ ڈر بھی ہے کہ اگر اس کو ذرا معلوم ہوگا کہ میں امام حسین کا چاہنے والا ہوں یا میں کسی کو ریلیز کرانا چاہ رہا ہوں، تو میں، میرے بچے، میرا خاندان کے گلے گڑ جائیں گے. سوچتے رہا، سوچتے رہا، سوچتے رہا، ایک آئیڈیا آیا ان کے پاس. اس لیے بڑا عامر حمدانی مولم تھا، ٹیچر تھا، تو بڑے بڑے لوگوں کے بچوں کو پڑھاتا تھا، اس کو انعامات پیسے بہت ملتے تھے. اس نے کیا کیا، بہت سے بازار سے گفٹ خریدا، تحفے اس کا گفٹ خرید خرید کے اس کو معلوم ہے کہ یہ جو کوتوال ہے یہ صبح کے شام تک جیل میں رہتا ہے، وہاں پہ اس کے آفس میں رہتا ہے. اس کے ایبسنس میں گھر گیا، گھر جا کے اس کے نوک کرتا، نوک کرا، غلام باہر آیا. اس نے کہا ہے کوتوال جی؟ بولا نہیں ہے. تو کہا یہ میں عامر حمدانی ہوں، یہ تحفے لے کے آیا ہوں اور ان کو دے. اس نے کہا کیوں لایا؟ تو کہا نہیں، میں دو دن پرزن میں تھا، جیل میں تھا، تو میں نے منت مانگی تھی کہ مجھے رہائی ملے گی تو میں آپ کو مٹھائی دوں گا. تو لے لیا. دوسرے دن پھر گئے، پھر جا کے دیا. تیسرے دن پھر گئے. اب یہ کوتوال نے کہا دیر سم تھنگ، یہ بار بار لا کے مجھے تحفے دے رہا ہے، اس کے پیچھے کوئی راز ہے، اس کا کوئی چکر. چوہدری جب گیا تو اندر بیٹھا ہوا تھا، اس نے کہا عامر حمدانی اندر آ جا. اب اس کے دل میں ڈر بھی ہے، میں جا کر بولوں گا کیسا، خوف کے مارے، اب پتہ نہیں اس کا مطلب کیا ہے. بالکل ستاروں کا زمانہ، کہ جیسے باپ بیٹے سے ریلیجن کو چھپا رہے، عقیدے کو، بلیف کو چھپا رہے. یہ بیٹھ گئے، بولے کہ کیا بات ہے، خیریت ہے؟ بڑا میرے اوپر کرم کر رہے ہو، بڑے مٹھائی بڑے ڈبے بھیج رہے ہیں. تو اس نے کہا کہ ہاں میں نے منت کی تھی کہ اگر میں ریلیز ہو جاؤں گا تو میں کھانا میں یہ بھیجاؤں گا، تحفے دوں گا، تو میری منت پوری ہوئی، میں ریلیز ہو گیا تو میں آپ کی دوں. تو بولے بھائی ایک دفعہ یہ چار چار دفعہ کیا ہے، ایک دفعہ تو ہمیں ٹھیک تھے، بار بار کیوں بھیج رہے ہوں؟ اب یہ جھکا، جھک کے کہا ہاں میری ایک خواہش ہے. عامر حمدانی نے سر کو جھکا کہ ہاں میری ایک خواہش ہے، ایک ریکویسٹ ہے آپ سے. بولے کیا ریکویسٹ؟ کہا ایک قیدی کو ایک پین اور ایک پیپر بھیجنا ہے. ये कहना था इसके चेहरे का रंग बदल गया, इसलिए तुम क्या चाहते हो, खैदी को नीचे भेजना, पहले क्यों भेजना है? तो नहीं, मैं जब नीचे था मैंने वादा किया था उसे, तो कहा ऐसे वादे तो तुम बहुत करते हो। कहा नहीं, वो हुसैन का चाहने वाला है, किसने हिम्मत कर ली, तो ये कोतवाल सर को झुकाता है फिर सर को उठाता है, जब सर को उठाते तो आंखों से आंसू रोने लगते, लड़के कहा आमिर जैसे तुम हुसैन को चाहते हो ना मैं भी वैसे चाहता हूं, लेकिन मैं मजबूर हूं, मैंने अपने मजहब को छुपाया, अपने अकीदे को छुपाया, मैं भी हुसैन को वैसे चाहता हूं लेकिन मजबूरी है मेरे साथ। तो अब आमिर का गर्ड उसका वो बढ़ गया, मॉरल बूस्ट हो गया। आमिर ने कहा कि ए कोतवाल पेन पेपर मुख्तार को दे, मुख्तार सबसे बड़ा वो था उसका बहादुर प्रेम जंजीरों में टकरा, और मुख्तार तुम आमिर ने कहा कि वो कोतवाल ने कहा मुख्तार तो कहता है कि मैं खातिला ने हुसैन से बदला दूंगा, तो कहा मेरी ख्वाहिश है और ये मेरी नहीं मौला अली की है, मौला अली ने कहा अली की मोहब्बत में तुम ऐसा करो कि एक पेपर एक पेन इंक मुख्तार तक पहुंचा। उसी कोतवाल ने कहा कि मैं मुझे सोचने दो, इसलिए कि खाली कोतवाल वाली है, ये तो हेड है, नीचे सिक्योरिटी गार्ड है, उसके नीचे सिक्योरिटी, उसके तीन तीन जो है ना बेल्ट है पूरे सिक्योरिटी का, उसके बाद वो अंदर जेल है, तो अगर मैं भेजा अभी किसी एक ने भी जाके लगा दिया इब्ने ज़ियाद को, मेरा मैं तो खत्म हो जाऊंगा। उसने कहा कि तुम याद रखो अगर इब्ने ज़ियाद को पता चला तो तुम्हारा खानदान भी खत्म होगा, मेरा खानदान भी खत्म होगा, अगर जरा मानूंगा। इसने कहा मौला अली ने कहा तो हुसैन पे अल्लाह पे मौला अली पे भरोसा करो, अब मैंने वादा किया है मुख्तार से कि मैं भेजूंगा। तो कोतवाल ने कहा ठीक है, तुम क्या तैयार हो कि मैं तुम्हें लात मारूं, तुम्हें मारूं तमाशे मारूं, तुम्हें जलील करूं, तुम रेडी है इसके लिए? इसने कहा कि हुसैन के लिए मैं हर चीज करने तैयार हूं, इमाम की मोहब्बत में हर चीज करने तैयार। उसने कहा अब कोतवाल ने कहा अच्छा ऐसा करो तुम तोहफे खाना लेके आओ, लेके आओ और लाकर मुझे जब मैं ऑफिस में बैठ जाऊं तो लाके मुझे देना, और ये कहना कि मैंने मन्नत मांगी है ठीक है, अगर मैं रिलीज हो जाऊंगा तो वहां के जितने कैदी है नीचे, जितने कैदी है प्रिजनर्स है, उनको मैं एक वक्त का खाना खिलाऊंगा, तो मैं तुम्हें लात मारूंगा, मैं तुम्हारे मुंह पे तमाचे मारूंगा और मैं तुम्हारे धक्के मारूंगा, तो जब दूसरे लोग जमा होंगे तो उनके सामने ऐसा ये प्रिटेंड होगा कि मैं राजी नहीं हूं, अगर बात इब्ने ज़ियाद तक गई मैं पहुंचा दूंगा लेके, मैं बाद में राजी हो जाऊंगा, लेकिन इब्ने ज़ियाद तक अगर बात गई तो इब्ने ज़ियाद को यह पता चलेगा कि मैंने तुमको मारा जब तुमने ये कहा, ये प्रपोजल दिया। तो इन्होंने कहा हमें आमिर हमदानी ने कहा कि मैं मौला के लिए सब करने तैयार हूं। ये बड़ा खाने तोहफे लेके जेल पहुंचे, जब जेल पहुंचे तो वहां पर इन्होंने जाकर प्रपोज किया जैसा प्लान था। इस कोतवाल ने आमिर हमदानी को मारना शुरू किया, तमाचे मारे चीख पुकार की, तो जितने सिक्योरिटी थे सब आगे आगे कहने लगी कि क्या हुआ, तो आमिर ने कहा कि मेरी मन्नत थी कि मैं जेल में जितने अंदर प्रिजनर्स है उन तक खाना पहुंचा, आपको मालूम इंक किस में भेजी गई, इंक पेन, पेन जो खीरा होता है ना उसको खोल के अंदर लकड़ी का पेन को रखा, और जो खीर भेजी थे अखरोट जिसको बोलते ना उसके अंदर उसको साफ करके उसके अंदर इंक रख के उस अखरोट के ऊपर के हिस्से को बंद किया था। देखिए एहतियात कैसी हो रही, और पेपर जो कागज भेजा गया वो खाने के अंदर के हिस्से में कि जहां रोटियां रहती हैं ऊपर से पूरी रोटियां रखी गई थी, नीचे कागज का पेपर रख दिया था, ये तीन चीजें रखकर अच्छा वो सिर्फ मुख्तार का जो खाना जो मुख्तार को देना था खाना उस खाने के अंदर ये तीनों चीजें इंक रखी गई, अखरोट का ऊपर का हिस्सा काट के उसके ऊपर इंक डाली, उसके ऊपर वो डाली, लकड़ी के खीरे के काट के बीच में लकड़ी का पेड़ रखता है, उसके बाद पेपर खाने रोटियों के नीचे रखता है, रख के इसका खाना अलग से पैक करा और ये बताया कि ये मुख्तार को जाने का है बस। अब जो दूसरे जो सिक्योरिटी गार्ड थे उन्होंने जब देखा ये हंगामा तो पूछा क्या रीजन क्या है, तो इसने कहा कि मेरी मन्नत थी कि मैं कैदियों को खाना खिलाऊं एक बार, इसलिए कि मैं अगर रिलीज हो जाऊंगा तो खिलाऊंगा। तो उसने कहा कि तुम क्यों खिलाना चाहते, कहा मेरी मन्नत है, मैंने अल्लाह से मन्नत की कि अल्लाह ने पूरी कर दी तो मैं खिलाना चाहता हूं, तो कहा सिर्फ कैदियों के लिए लाए, तो कहा नहीं आपके लिए भी लाए, जब भूखे तो कहा हमारे लिए बोला ये जो सिक्योरिटी वाले थे इन लोगों ने इतने ज्यादा इससे कहा कोतवाल से कहा कि खाना ही ना तो इतने ज्यादा नाराज थोड़ी होगा, ये परमिशन दे रहा था इतने ज्यादा जेल में आ गया जालिम हाकिम आ गया जेल में उसने कहा यह सब क्या हो रहा है। तो इस कोतवाल ने कहा कि अरे अमीर मैं मना कर रहा था ये जो है मन्नत करके लेके आया इतने ज्यादा आमिर को दे के कहा आमिर तुमको मैंने रिलीज किया है मेरी बेटी के कहने के ऊपर तुम ये क्या सब अपनी बॉम्बे की जबान में नाटक कर रहे हो। तो कहा कि मैं नाटक नहीं कर रहा मैं मन्नत मैंने की थी और मैं चाहता था खाना खिलाऊ अगर तू कहता है नहीं खिला तो मैं नहीं खिलाता। तो कहा तुझे मालूम है हम खाना क्या लेते अब तू क्या खाना लेकर आया। तो कहा नहीं आपकी मर्जी है मैं तो आपसे कह रहा हूं रिक्वेस्ट कर रहा हूं मैंने एक मन्नत की थी अल्लाह से। तो उस वक्त ये कोतवाल का एक बेटा था एडॉप्टेड सन उसने स्पाई किया था किसको इब्ने ज़ियाद को कि नीचे खाना जा रहा है और उस बेटा कोतवाल का बेटा खड़ा हुआ था। तो उस वक्त इस कोतवाल ने कहा इब्ने ज़ियाद से कहे अमीर मुझे मालूम है इसने तुझे आगे चुगली की है मेरा बेटा है लेकिन तुझे मालूम है कि मैंने कुछ नहीं किया मैंने तो इसको मारा भी और इसने जो तुझे इन्फॉर्मेशन दी वो गलत दी उसने ये इन्फॉर्मेशन दी थी कि अंदर पेन पेपर और खाना जा रहा है इंक जा रही है। तो इब्ने ज़ियाद ये सुन के आया था तो कहा तू जानता है मैंने तो परमिशन ही नहीं दिया। तो उस वक्त देखिए आप जिक्र हुसैन में या इमाम के कोई काम में अगर कोई स्पाई करा कोई धोखा दिया कोई प्रॉब्लम करा तो उस वक्त ये कोतवाल ने कहा कि तू मेरे पर शक कर के आया था मैं तो पाक हूं ये इसने गलत कहा तू इसको सजा दे। इब्ने ज़ियाद ने तलवार निकाल के जिसने स्पाई किया था उसी का गला उड़ा दिया। कभी और मैं एक बात यहां रोक के आपको कहता हूं उमर साहब क्यों आया था करबला में इमाम हुसैन से लड़ने उमर साहब इसलिए आया था कि यजीद ने उमर साहब इब्ने ज़ियाद ने और यजीद ने उमर साहब को एक ऑफर दिया था। ऑफर क्या था यह कहा था कि अगर तू हुसैन को खत्म करेगा तो मुल्क के रहे की गवर्नरशिप दूंगा। शिविर से कहा था कि मैं 5,00,000 दीनार दूंगा तू हुसैन को अगर खत्म करेगा। हुरमुल्ला से कहा था कि हम 2,00,000 दीनार देकर तू करबला में आना तू जीत कराना इसलिए हुरमुल्ला बड़ा तीरंदाज था। खुली से कहा था कि हम इतने लाख तुम्हें दीनार देंगे इनाम में और तू जो है करबला आना और आके जो है हुसैन की शहादत में हुसैन के कत्ल में अपने आप को मिलाना। तो इस तरह बड़े बड़े सूरमा देना अरब के इनको ब्राइब करके लेके आया था। लेकिन आपको बताए जिन जिन लोगों ने लालच में उस गिरीनेट में आए कि मुझे ये मिलेगा कत्ल हुसैन करूंगा किसी को एक दाना नहीं मिला। मुल्के रहे की लालच में उमर साहब आया रिवायत में है कि मुल्के रहे की सूरत ने कहा वहां का एक दाना मुल्के रहे का उमर साहब को नहीं मिला। शिमर को 5,00,000 की लालच थी यजीद ने एक दिनार नहीं दिया ना हुरमुल्ला को मिला ना उमर साहब को किसी को कुछ नहीं मिला। जो जो लोग खतरे हुसैन में आए वो लालच में आए तो उनकी दुनिया भी गई उनकी आखिरत भी गई। तो ये लालच ये थी किसी को कुछ नहीं मिला। मासूमीन के खतर में जो थे मुलविस किसी मासूम का इब्ने मुल्जिम मौला को खतर देने की एक लालच में आया था उसको कुछ नहीं मिला वो खतर हो गया दुनिया और आखिरत सब गई। मैसेज क्या है कि कभी भी करबला वालों में मासूमीन के लिए कभी भी कोई बुरा जहन में कोई चीज लाओ नहीं कि आजादारी को कम कर दे तवरुप में कम कर दे मस्जिद जितनी क्यों हो रही है फर्श क्यों हो रहा है खून का मातम क्यों हो रहा है ये चीजों में जबान को बंद रखो। हुसैन के मामले में जबान कभी मत खोलो इसलिए कि अल्लाह अपने गुनाहगार को माफ कर सकता हुसैन के गुनाहगार को नहीं। समझ गया कि ये कोशिश करो इमाम हुसैन के मामले में अपने बिलीफ को अपने ईमान को स्ट्रांग करो जितना स्ट्रांग होगा तुमको इज्जत यहां भी मिलेगी इज्जत वहां मिलेगी। सरदार पटेल मोहम्मद हाँ इब्ने ज़ियाद तो चला गया जैसे इब्ने ज़ियाद गया खाना नीचे गया वो पैकेट मुख्तार के पास वो बॉक्स मील बॉक्स आप जिसको बोलेंगे जब खाना पहुंचा तो मुख्तार ने खीरे को खोला तो पेन को देखा अब समझ गए कि आमिर ने अपना काम कर दिया। अब ढूंढने लगे कि रोटी क्या है और पेपर अंधेरा कुछ नहीं मिला खाली पेन को लकड़ी देख के वो कर रहे हैं रोटी देखी तो पेपर दिखा समझ गया ये पेपर है। उसके बाद अखरोट को जब उठाया तो कुछ फील हुआ कि अंदर कुछ लिक्विड समझिए कि इसमें इंक होगी। उन्होंने आमिर के जो सगे बहनोई के ब्रदर इन लॉ वो कौन सा मालूम अब्दुल्ला इब्ने उमर हमारे दूसरे का बेटा, नाम है लाशम ने, अब्दुल्लाह इब्ने उमर जो है मुख्तार के सके ब्रदर, यानी मुख्तार की बहन अब्दुल्लाह इब्ने उमर की बीवी, मुख्तार की दूसरी बहन उमर साद की बीवी, उमर साद रियल ब्रदर इन लॉ था मुख्तार का, अब्दुल्लाह इब्ने उमर रियल ब्रदर इन लॉ था मुख्तार का। हुआ क्या, इन्होंने खत लिखा अपनी बहन को, क्या लिखा कि तुम्हारा भाई इस वक्त मैं इतनी इब्ने ज़ियाद के जुल्म में जेल में हूँ, तो अपने हस्बैंड को बोल के यजीद को बोल के मुझे रिहा करो, अब सिवाय इसके और कोई चारा नहीं, जो भी अंधेरे में लिख सकते थे लिखा, ईमान की आंखों से लिखा, दुनिया की आंखों से नहीं लिखा, लिख के वैसी बॉक्स ऊपर चला गया, कोतवाल का ऑर्डर था कि पूरे बॉक्सेस जाए और फिर बॉक्सेस यहीं पे वापस आ जाए, जिस बर्तन में जिस उसमें था वैसी रखे उन्होंने वापस कर दी, कोतवाल के पास खत आ गया, कोतवाल ने खत आमिर हमदानी को दिया, तो मैं शॉर्ट कर रहा हूँ, वक्त मेरे समझ में नहीं आ रहा कि क्या होगा ये तीन दिन, सरहद पर मोहम्मद आ गए, आप मालूम दूसरी मस्जिद के बाली बैठे हुए यहाँ मोहम्मद अली भाई, वो मुझे बार बार ऐसा देख रहे, मैं वक्त के अंदर खत्म करूंगा, आप फिक्र मत करें, लेकिन I'm sorry कि मेरे पास टाइम का बहुत सबसे बड़ा फैक्टर, चलिए ये जो है ऊपर पहुंचा कोतवाल के पास पहुंचा, कोतवाल ने क्या किया आमिर हमदानी को देखे, कहा मैंने अपना काम कर लिया, अब तुम अपना काम कर, आमिर 70 years old, लेकिन एक मिशन उनके सामने है कि मुझे मजलूम करबला हजरत अली को खुश करना है, मौला को खुश करना है, अब वो वहां से वहां उमर इब्ने अब्दुल्लाह इब्ने उमर का रहता है मक्के में रहता है, ये है कूफे में, इराक और कूफे का डिस्टेंस, पुराने जमाने की चार्जिंग 15-15, 20-20 दिन लग जाते, ये पूरा ट्रैवल करते हुए मक्का पहुंचे, जाके मुख्तार की बहन को ये खत दिया, बहन ने बहन नाटक बैठी हुई, बहन ने जब सुना कि मेरा भाई इब्ने ज़ियाद की जेल में इतनी मुसीबत में, वो रोने पीटना शुरू कर दी, चिमकुकार शुरू कर दी, कर दी, अब आपको पता है कि अगर औरत घर में स्ट्राइक कर दे तो शौहर का क्या होता, आप लोगों का एक्सपीरियंस नहीं होगा आजकल, नहीं आई डोंट नो कि बॉम्बे का क्या हालत है, लेकिन गर्ल में और दूसरी का तो बड़ा मुश्किल, अगर घर की औरत स्ट्राइक कर दे तो फिर तो हर चीज सरेंडर हो जाती है, यहाँ की बॉम्बे की औरतें माशाल्लाह बहुत अच्छी है, अल्लाह इनको अच्छा रखे, बर्बाद बढ़े मोहम्मद, इसलिए कि 15 दिन हो अभी बॉम्बे में गुलिस्तान का शौक पढ़ूंगा, कहीं मेरा खाना वाना तो बंद हो जाए, इसलिए मैं तो इनको सलाम करता हूँ जहाँ जाता हूँ, दोबारा उसने शायद की, मैं अपनी जबान में कह रहा हूँ, मतलब उसने प्रोटेस्ट किया कि मेरा भाई अब्दुल्लाह इब्ने उमर आया, तो उसने कहा खैरियत तो घर का हाल क्या है, तो कहा तुझे मालूम है मेरा भाई इस वक्त इब्ने ज़ियाद की कैद में, अगर तू यजीद को नहीं लिखेगा खत, रिकमेंड नहीं करेगा, अब मेरा भाई नहीं छूटेगा तो मैं खाना खाना छोड़ दूंगा, इसने कहा घबराओ मत करेगा, अब्दुल्लाह इब्ने उमर की यजीद क्यों सुनता था, इसलिए कि अब्दुल्लाह इब्ने उमर, अब्दुल्लाह का जो बाप था ना, उसने यजीद के बाप को फेवर किया था, समझ गए आप मैं क्या कह रहा हूं, मैं मेरी मदीद से बोल रही है, मैं खुल के नहीं पढ़ सकता, यजीद के बाप को अब्दुल्लाह के बाप ने बड़ा फेवर किया था, तो वो जो रिगार्ड था ना, उस रिगार्ड के जरिए इन्होंने काम किया था, असल बात यह थी, अब अब्दुल्लाह ने कहा ठीक है मेरे बाप ने इसके बाप पे बड़ा एहसान किया, बड़ा फेवर किया, जिसके बाप को मेरे बाप ने बनाया, वरना ये तो मक्के के भिखारी थे, ये लोग हमारे बाप ने इनको इनके बाप को बनाया, उसने क्या किया खत लिखा यजीद को कि मेरे बाप के तेरे बाप पे एहसानात है, मेरे बाप के तेरे बाप पे एहसानात है, तो अब मैं उस एहसानात का बात करके कहता हूं कि मेरी बीवी का भाई को तेरे गवर्नर ने अरेस्ट किया है कूफे में, तू हुक्म दे उसे, इसलिए कि अब इब्ने ज़ियाद को जब तक यजीद का ऑर्डर नहीं आया, इसलिए कि इब्ने ज़ियाद के ऊपर यजीद ही है, नीचे वाले कुछ भी कहे वो कभी नहीं छोड़ेगा मुख्तार को, तो कहा यजीद ही भेजना, तो कहा कि ठीक है, अब उसने यजीद को लिखा, अब यजीद ने देखा कि मेरे बाप के एहसानात इसके बाप के है और इतना काम तो करना चाहिए, यजीद को इतना नहीं मालूम कि मुख्तार ये कह रहा है कि मैं तेरा खातिर बनने वाला हूं, तो मुख्तार यजीद को इतनी इंफॉर्मेशन नहीं है, यजीद ने खत लिखा, खत लिखा, अब वो कल के वाक़े को याद करें, कल का वाक़या याद है, मैंने रिपोर्ट में पढ़ा था, तो अब वो खातिर उस वक्त पहुंचा था जब मुख्तार अंदर से आया था, मीसम ने कहा था کہ ان کے خاطرانے حسین کا بدلہ لے گا. وہ واقعہ آج کمپلیٹ ہوا کل والا. تو اب اس وقت جو یزید نے کیا لکھا تھا کہ میرے ایک ایسے شخص نے مجھ سے سفارش کی ہے کہ جس کے ریکمنڈیشن کو میں رد نہیں کر سکتا, مختار جس حالت میں ہے چھوڑ دے اسے. جب یہ کہا تو ابن زیاد روایت میں ہے کہ اپنے دانتوں کو چبانے لگا, ایسا کہ جیسا گھوڑا جب غصے میں آتا ہے نا, گھوڑا ہارس جب غصے میں آتا ہے نا تو اپنی لگام کو جو منہ پہ باندھتے ہیں نا گھوڑے کے, جسے کھینچتے ہیں گھوڑے میں, جسے رائڈنگ کرتے ہیں جب کھینچتے ہیں گھوڑے کو, تو یہاں پہ ایک رسی باندھتے ہیں, رسی بیلٹ جو ہوتا ہے. تو گھوڑا جب غصے میں آتا ہے نا تو اپنے دانتوں سے اپنی لگام کو ایسا چباتا ہے. مولا سے جب کہا کہ مولا گھوڑا جب غصے میں آتا ہے نا, یہ مولا نے مروان کے لیے کہا تھا. وہ جو ہے جب دباتے ہیں نا تو مولا نے کہا, اس نے کہا, لوگوں نے کہا مولا جیسا گھوڑا لگام کو دباتا ہے نا, اسی مروان بھی کر رہا تھا. تو امام نے کہا سنو, جب گھوڑا لگام سے اپنے دانتوں کو دباتا ہے نا, لگام کا کچھ نہیں ہوتا, وہ زخمی ہو جاتا. لگام کا کچھ نہیں ہوتا, لگام ویسی رہتی, وہ زخمی ہو جاتا. تو وہ حساب ابن زیاد کا ہوا کہ اب میں کچھ نہیں کر سکتا, ان دانتوں سے جیسا گھوڑا لگام کو چباتا ہے چبانا شروع کر دیا. کہ ہاں یہ کیا ہو گیا کہ مختار چھوڑ جائے گا. اب دروازہ اوپر کا کھولا, مختار بیٹھے ہوئے تھے لیٹے ہوئے اندھیرے میں, کہنے لگے بازو جو میسم اور دوسرے تھے کیا میری رہائی کا آرڈر آ گیا. اوپر سے آواز آئی, مختار ابن ابو عبیدہ سخمی اوپر آؤ. مختار زنجیروں کی چھنکار میں اوپر آئے. جب اوپر آئے تو زنجیریں کھولی گئی, زنجیریں کھولی گئی ابن زیاد کے سامنے. مختار کی جو پرسنالٹی تھی نا وہ 6'3" or 6'4" تھے, براڈ چیسٹ تھا ان کا, بہت براڈ چیسٹ تھا. کیا ہینڈسم ہوں گے, اور بڑا چہرہ بھی بڑا تھا, چیسٹ بھی بڑا تھا, اور کافی اونچے, اور آپ کی گردن بڑی تھی نا, چہرہ اتنا ماشاء اللہ اتنا بڑا دیکھنے میں دکھتا تھا, ریئل سولجر جس کو آپ کہیں گے نا, ایک سولجر تھا. پرسنالٹی, باڈی اور ان کے ایکسرسائز کری ہوئی باڈی, ان کے بارے میں یہ ہے کہ 500 آدمی سے اکیلا ڈرتا ہے. 500 آدمی ایک طرف ہے اور ادھر جو ہے مختار ہے, تو 500 آدمی کے اوپر یہ بھاری ہوتا تھا. اتنا بڑا بہادر, جیسا ابو الفضل کے بارے میں ہزاروں کے لیے, مختار 500 سے 1000 آدمی سے اکیلے لڑ سکتا تھا. یہ جو سین جو پہنتے تھے عرب میں, جو سین پرجاتی سین, جو محمد حنفیہ کے بارے میں بھی یہ ہے کہ انگڑائی لے لیتے تو زین توڑ دیتے تھے, زین توڑ دیتے. تو ایسا بریک جب زنجیریں جکڑ کے مختار ابن زیاد, جب دشمن نہیں ہوتا ہے وہ تو بالکل اس کا چہرہ ہی نہیں ہوتا, سیاہ فام ایک دم پیٹ نکلا ہوا. یو کین امیجن دا موسٹ اگلی پرسن یو کین سے, اس لیے کہ لفظ انگلش کا اگلی تو کسی کو برا بھی نہیں لگے گا. تو سمجھ گیا, موسٹ اگلی پرسن جو ہسٹری میں ہو سکتا تھا وہ یہ تھا. لیکن حکیم تب پہ بیٹھا, اس نے مختار جب ابن زیاد کے سامنے مختار پہنچے, مختار کو تو پتا تھا کہ میں نے جو کام کیا, جو لیٹر بھیجا اس کا کام ہو گیا, ابن زیاد کچھ نہیں کر سکتا. مختار کو زنجیریں کری, ابن زیاد نے کہا مختار میں تجھے رہا کر رہا ہوں, اب اپنا فیور بتا رہا ہے, میں تجھے رہا کر رہا ہوں, ریلیز کر رہا ہوں, لیکن یہ نہیں سمجھنا کہ پھر تھی کوئی حرکت کی, پھر تھی خاطر آنے حسین کے بارے میں کچھ کہا, پھر تھی کچھ ریورس کرنے کی کوشش کی, تو اب کیا ایس کروں گا تو تجھے ختم ہی کر دوں گا. اور تجھ سے کہہ رہا ہوں کہ تو یہاں سے کوفے کی باؤنڈری میں نہیں رہنا, تو کوفے سے باہر چلا جا. مختار مسکرانے لگے, مسکرا کے کہا کہ آج تو کہہ رہا ہے نا باہر چلے جا, کل میں آؤں گا, جہاں تو بیٹھا ہوا میں بیٹھوں گا. ایک چیز یاد رکھیں, سننا اٹس ویری ایزی, سوچیں کہ ہمت کیا ہے, اس بندی کی ہمت کیا تھی, جذبہ کیا تھا کہ میں حسین کے خاطر سے بدلا لوں گا, کتنا یقین ہے بندے کا. ابن زیاد آج تو تک پہ تو نہیں بول رہا, یہ کرسی بول رہی ہے, یہ کرسی بول رہی ہے, اور تو میں آؤں گا, کل میں یہاں بیٹھوں گا, تو میرے سامنے کھڑے رہے گا. ابن زیاد دربار میں کسی نے اس کو ذلیل کیا, چہرے کا رنگ بدل گیا, مختار چلا جا میرے سامنے سے. مختار نے کالر کو صحیح کیا, کہا تھینک یو ویری مچ, آئی ایم گوئنگ ناؤ, نکل کے چلا. اب چلا مختار کوڑے سے باہر آ گیا. میں بات کا یہاں روکتا ہوں, 11:30 ہو رہے, میں کیا کروں, میں مجبور, آپ لوگ میری مجبوری دیکھ رہے کہ وقت بالکل بالکل میرا ساتھ نہیں دے رہا, وقت ابن زیاد کا ساتھ دے رہا, مختار کا ساتھ نہیں دے رہا. سمجھا, انشاءاللہ کل یہیں سے کنٹینیو کروں گا. 11:30 ہو گئے, دوسری مجلس بھی ہے, مجھے بھی ایک مجلس میں جانا ہے. بہرحال اللہ آپ کو سلامت رکھے. اللہ مختار اور ان کے ساتھیوں کے درجات کو بلند کرے. اور وہ جذبہ جو مختار کا جذبہ ہے نا, ہم سب شیعان حضرت کرار کے پاس آ گئے. مختار نے قاتلان حسین چن چن کے بتا دیا, اس لیے چن چن کے بتا دیا کہ انہوں نے جو ظلم کیا نہ کر بتا دیں اس کا کوئی اندازہ ہی نہیں. مختار جو ظلم کو سنتے تھے, مختار کا بہت بڑا احسان ہے ہمارے اوپر کہ مختار نے قاتلوں کو بلا کر پوچھا کہ ایک ایک قاتل کو پوچھا کہ بتا تو نے کیا کیا. ایک ایک قاتل بتاتا مختار چیخے مار کے روتا تھا جب سنتے تھے کہ انہوں نے ایسا کیا انہوں نے ایسا کیا. اور جب آن محمد کے قاتلوں کو بلوایا, اس لیے کہ آج پانچ محرم کا دن جو ہے یہ زینب کے بچوں کا دن ہے, شہزادی کے بچوں کا ماتم دنیا بھر میں آج پانچ محرم کو آن محمد کا ماتم ہوتا ہے. اس لیے کہ یہ دو ایسے معصوم بچے تھے کہ جن کا بڑا احسان ہے, اس سے زیادہ احسان اس بیوی کا ہے کہ جس نے پورے خاندان کو پورے گھر کو لٹا کر ایسا صبر کیا کہ بیوی زینب نہیں ہوتے نا تو واقعی کربلا جنگ کربلا میں ختم ہو جاتا. زینب کی وجہ سے کربلا کربلا باقی رہی. اس لیے کوفہ اور شام کے راستوں پہ شہزادی نے حسین کے میسج کو ایسے پہنچایا کہ آج دنیا حیران ہے کہ کیسے اگر آج جو بھی مظلوم امام کا پیغام ہے نا وہ بی بی زینب کر سکتا ہے. مدینہ سے کربلا تک حسین کا کنٹریبیوشن ہے, کربلا سے کوفہ, کوفے سے شام زینب کا کنٹریبیوشن ہے. یہ بی بی نے سیو کیا. یہ دو بھائی اور بہن تھے کہ جس نے پورے اسلام کو اسلام بنا دیا. شہزادی زینب اس مظلوم بی بی کے جس کے دو بچے دو بیٹے تھے, لیکن شہزادی نے کبھی بچوں کا ماتم نہیں کیا. جب بھی ہوئی کبھی علی اکبر کا ماتم, کبھی حسین کا ماتم, کبھی عباس کا ماتم, کبھی ایسی گندے کی رونے والی ہے زینب کہ جس کا کوئی انسان اندازہ ہی نہیں لگا سکتا. عزیزو جب شہزادوں کو اجازت ملی تھی تو زینب نے ایک ہی جملہ کہا تھا کہ بچوں تم جا تو رہے ہو, وہاں جانتی ہوں تم پیاسے ہو, لیکن نہر کا رخ نہیں کرنا چاہتے ہو, کبھی بھی نہر کی طرف نہیں جانا. جب سو یہ سوچنا کہ علی حضرت جھولے میں پیاسا ہے, سکینہ پیاسی ہے, وہ لوگ پیاسے ہیں, تم نہر کا رخ نہیں کرنا. یہی وجہ تھی کہ جب بچے گئے اور جب گھوڑے سے زمین پر آئے, حسین جب ان کے پاس پہنچے تو پہلا سوال بچوں نے یہی کیا کہ مامو یہ بتائیے ہمارا رخ کدھر ہے. تو حسین نے کہا بچوں تمہارا رخ نہر کی طرف نہیں ہے. تو اس وقت بچوں نے کہا اما سے جا کے یہ کہہ دینا کہ ہم نے نہر کا رخ نہیں کیا, ہم نے نہر کی طرف دیکھا بھی نہیں. اسی لیے جب لاشوں کو لے کر آئے تو حسین نے بہن کو پرسہ دیتے ہوئے کہا زینب تیرے بچوں نے نہر کا رخ نہیں کیا, تیرے بچوں نے نہر کی طرف دیکھا بھی نہیں. زینب ایک ہی دعا کر رہی تھی کہ پروردگار میرے ان بچوں کی قربانی کو قبول کر لے اور میرے بھائی کو سلامت رکھ. لیکن عزیزہ اس کے بعد زینب کی یہ دعا پوری نہیں ہوئی, گھر لٹ گیا. ایک روایت پڑھتا ہوں کہ زینب نے آن محمد کو کب یاد کیا اور کیسے کیا غربت تھی. جب یہ قافلہ یزید کے دربار میں پہنچا اور یزید کے دربار سے رہائی ہوئی تو چوہدری امام نے آ کے یہ کہا کہ پھوپھی اماں یزید نے ہم کو رہا کیا ہے, چاہے آپ شام میں رہے چاہے مدینہ جائے. تب زینب کو کرنا کیا چاہیے تھا, شہزادی کو کہنا چاہیے تھا کہ میں مدینہ چلوں گی, لیکن بی بی نے ایک عجیب جملہ کہا, کہا بیٹا میں اس وقت تک یہاں سے نہیں جاؤں گی جب تک میں اپنے بھائی کی مجلس نہ کر لوں, اس لیے کہ جب سے میرا بھائی شہید ہوا میں نے بھائی کا ماتم نہیں کیا, میں نے بھائی پہ گریا نہیں کیا. اس لیے بی بی نہیں روتی تھی کہ اگر زینب روئے تو سکینہ بھی روئے, اور سکینہ اگر روتی تو شیم تماشے مارتا. تو بی بی بچوں کے خاطر صبر کرتی رہی, کہا بیٹا میں اس وقت تک نہیں جاؤں گی شام سے جب تک مجلس نہ کرو. اللہ آپ کو شام کی زیارت نصیب کرے. آج بھی وہ جگہ موجود ہے کہ جہاں پہلی مجلس ہوئی. زینب تو ذاکرہ, وہ مجلس کیسی ہوگی جس کی ذاکرہ زینب ہو. زینب کے منہ سے کربلا کے مذاہب سے تمام شام کی عورتوں کو بلایا گیا. عورتوں یہ سمجھی کہ بڑے گھر کے لوگ ہیں, مدینے کے رہنے والے, تو بھاری لباس پہن کے شام کی عورتیں آئیں. آئیں تو عجیب منظر دیکھا کہ مٹھی پہ سب عورتیں بیٹھی ہوئی ہیں, ان میں ایک بی بی ہے جو بیچ میں بیٹھی ہوئی ہے. اس نے سر کو اٹھا کے اتنا پوچھا کیا تمہارے شہر میں پرسے کا یہی طریقہ ہے؟ تو پھر وہ لوگ گھر گئے کالے کپڑے پہن کے آئے. تو زینب نے ان کو خاک پہ بٹھا دیا, بٹھا کے کہا بیویوں سنو میرا گھر اجڑ گیا, میرے بچے مار ڈالے گئے, میرے
چھوٹے چھوٹے بچے شہید ہو گئے. عزیزوں پہلی مجلس تھی ذاکرہ زینب ہے. اس کے بعد یزید نے سب تبرکات بھیجے. تبرکات میں کیا ہے؟ چادریں آئیں. جب چادریں آئیں تو زینب نے ایک چادر اٹھائے, اٹھا کے کہا ام کلثوم یہ تمہاری چادر, رباب یہ تمہاری چادر, لیلہ یہ تمہاری چادر, پلٹ کے کہا فضا یہ تیری چادر. سب بیویوں کو چادریں بانٹتی, ایک چھوٹی سی چادر بچ گئی اور ایک لوگ کان کے گندے بچ گئے. زینب نے اسے اٹھایا, خبریں سکینہ پہ رکھ کے کہا سکینہ تیری چادر واپس آ گئی. چاروں کے گوش والے واپس آئے. اس کے بعد ایک ایک سر آیا, حسین کا سر آیا, زینب آگے بڑھ کے لے گیا, عباس کا سر آیا, گلیوں نے کہا یہ پردے کا محافظ تھا, علی اکبر کا سر آیا, لیلہ نے ہاتھوں کو پھیلایا, خادم کا سر آیا, اس نے فرما آگے بڑھی, پس میں نے رحمت کا کمال کیا. علی اکبر کا سر آیا, رباب نے کہا ارے میری گودی کربلا میں بھی اجڑی, شام میں بھی اجڑ گئی. سب بیوی نے اپنے اپنے وارثوں کے سن لے لیے, دو سر رکھے ہوئے تھے, کوئی لینے والا نہیں تھا. عورتوں نے پوچھا کیا اس بچوں کی ماں
شہزادی زینب کی ان دو معصوم بچوں کا واسطہ ہماری اس مختصر سی عبادت کو قبول کر دے, ہمارے ان آنسوؤں کو قبول کر دے. پروردگار ہمارے یہ آنسو بی بی فاطمہ کی رومال تک پہنچا دے. ہم سب کو یہ توفیق دے کہ انشاءاللہ اس سال ہم زیادہ سے زیادہ اپنے مظلوم امام کا ذکر کریں. جب بھی انشاءاللہ ہم اپنے مظلوم کا ذکر کریں, اس ذکر کو بی بی فاطمہ کی بارگاہ میں قبولیت تک پہنچا دے. بی بی زینب کے ان بچوں کا واسطہ ہمارے گناہ کبیرہ اور صغیرہ کو معاف کر دے. بی بی زینب کے بچوں کی بھوک اور پیاس کا واسطہ پروردگار جو بے روزگار انہیں روزی دے دے, جو برسر روزگار ان کی روزی میں برکت عطا فرما, جو مخروض ہے شہزادی زینب کے صدقے میں ان کے قرضوں کو ادا کر دے. امام کے چاہنے والوں کی عزتوں کی حفاظت فرما, اس گھر میں برکتوں کو عطا فرما, ریسٹورا فیملی کی توفیقات میں اضافہ فرما, ان کے رزق میں برکت عطا فرما, ان کو اپنے حفظ و امان میں رکھ. اور جہاں جہاں دنیا بھر میں عزاداری ہو رہی ہے, عزا خانے استاد ہیں, پروردگارا عزاداری کرنے والے عزا خانوں کی حفاظت فرما. جتنے مولا کے چاہنے والے ذکر حسین کر رہے ہیں ان کی جان مال عزت آبرو کی حفاظت فرما, بالخصوص پاکستان میں, عراق میں, ایران میں, لبنان میں, شیعہ نے حیدر کرار کی, دشمنان نے شیعہ نے حیدر کرار کو نیست و نابود کرتے, اور شیعوں کی جان مال عزت آبرو کی حفاظت فرما, ہمارے گناہوں کو معاف کر دے, اعمال ایسے ہوں کہ امام ہم سے راضی ہو جائے. پروردگار جن کے ماں باپ زندہ ہیں انہیں سلامت رکھ, جن کے ماں باپ مر گئے ان کی قبروں میں رحمتوں بنا دے, زمانے کے امام کو تاو سلامت رکھ اور تعجیل فرما ظہور سرکار امام میں. ان کربلا والوں کے خون کا انتقام لینے کے لیے اپنی آخری حجت امام زمانہ کے ظہور میں تعجیل فرما, ہم سب کو امام کے ناصروں میں شمار فرما. ایک دفعہ سورہ فاتحہ, فاتحہ مرحوم خان محمد اکبر کرمالی, مرحومہ کلثوم بائی خان محمد لاڑی والا, مرحومہ رضیہ بائی بنت اسکر علی, کل مرحومین لاڑی والا کی فیملی کے لیے سورہ فاتحہ, اور جناب مختار اور ان کے تمام ساتھیوں کے لیے بھی فاتحہ پڑھنے. Yeah.